यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका 10 जिल्लामा मतपत्र ढुवानी सम्पन्न। निर्वाचनको सफलताका लागि सबैलाई सक्रियतापूर्वक भाग लिन प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। लोक कल्याणकारी राज्य निर्माण गर्ने मूल लक्ष्य सहित जनता समाजवादी पार्टी जसपा नेपालद्वारा घोषणा पत्र सार्वजनिक। र संसदीय निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीलाई 2/3 भन्दा बढ़ीको बहुमत। अब समाचार विस्तारमा। आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबारसम्म सबै मतपत्रको छपाई सम्पन्न हुने भएको छ। कुल 2,03,00,000 मतपत्र छपाई गर्नुपर्नेमा 1,73,00,000 मतपत्र छपाई सम्पन्न भएको र आइतबारसम्म सबै छपाई सम्पन्न हुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो। केन्द्रका अनुसार कर्णाली प्रदेशका सल्यान, रूकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी सकिएको छ। 58 जिल्लाका 124 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएर ढुवानी भइरहेको जनाइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गर्नुभएको छ। ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तर्क्रिया गर्दै आज उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड़ दिनुभयो। त्यसैगरी प्रधानमन्त्री कार्कीले ताप्लेजुङ जिल्लामा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभयो। आज ताप्लेजुङ पुग्नुभएका प्रधानमन्त्री कार्कीले फागुन 21 गतेको निर्वाचन भयरहित, शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत तथा सुरक्षा निकायलाई निर्देशन दिनुभयो। जिल्ला सुरक्षा समिति र निर्वाचनमा खटिएका कर्मचारीहरूसँगको छलफलपछि प्रधानमन्त्री कार्कीले हिमाली र पहाड़ी जिल्लाको अवस्था समान खालको भएकाले मतदाताले कुनै पनि किसिमको डर, दबाव वा प्रभाव बिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज गृहमन्त्री सहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले निर्वाचनका लागि आवश्यक स्रोत साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने पनि विश्वास व्यक्त गर्नुभयो। लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचन नै भएकोले मुलुकको वर्तमान अवस्थालाई निकास दिन निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। भेटघाटमा गृहमन्त्री ओम प्रकाश सरियाल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु हरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो। जनता समाजवादी पार्टी जसपा नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको घोषणा पत्रमा सामाजिक न्याय, समावेशिता, समान अवसर र पारदर्शी शासन मार्फत लोक कल्याणकारी राज्य निर्माण गर्ने मूल लक्ष्य प्रस्तुत गरिएको छ। घोषणा पत्रमा सबै नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ। शिशु कक्षादेखि स्कूल कलेज र विश्वविद्यालयदेखि उच्च तहसम्मको शिक्षा पूर्ण रूपमा निशुल्क बनाइने पार्टीले जनाएको छ। नेपाललाई नगद रहित कारोबार गर्ने देशको रूपमा रूपान्तरण गर्दै लगिने, सहकारी पीड़ितलाई न्याय दिलाइने तथा 2047 सालदेखि हालसम्मका जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका पदाधिकारी र संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने उल्लेख गरिएको छ। नेपाली कंग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रतिज्ञा पत्र यही फागुन 3 गते सार्वजनिक गर्ने भएको छ। प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्र कंग्रेस केन्द्रीय कार्यालय सानेफामा फागुन 3 गते सार्वजनिक गरिने जानकारी दिनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सत्य तथ्य समाचार सम्प्रेषण गरी मतदातालाई सचेत बनाउन आम संचार माध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको निर्वाचन र आम संचार विषयक कार्यशाला गोष्ठीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मुलुकमा शान्ति सुशासन र विकासका लागि निर्वाचन आवश्यक रहेकोले स्वच्छ र निष्पक्ष निर्वाचनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिनुभएको छ। आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनु पर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रिय सभाको आजको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष 2080/81 वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विधान व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहालले संघीय एकाईहरूबीच विधायकीय अन्तर सम्बन्ध अध्ययन प्रतिवेदन 2082 र बालबालिका सम्बन्धी ऐन 2075 रहेका बाल सहभागिता सम्बन्धी प्रावधानको कार्यान्वयन मापन प्रतिवेदन 2082 पेश गर्नुभयो। बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। सांसदहरूले जेएनजी आन्दोलनमा उठेका भ्रष्टाचार न्यूनीकरण सुशासन लगायतका मुद्दाका विषयमा सबै गम्भीर बन्न सक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको 19 अधिवेशन आजबाट अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा आज राति 12 बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गर्नु भएको हो। अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनु भएको छ। मीडियामा सूचनाको हक प्रयोग सम्बन्धी आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री खनालले सूचनामा असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले दिन नखोजेका सूचना माग्ने र नमागिकन सूचना सार्वजनिक गरेमा पारदर्शिता प्रवर्धनमा सहयोग पुग्ने र गलत सूचना प्रवाह रोकिने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले आज शुभकामना आदान प्रदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय रेडियो दिवस मनाएको छ। रेडियो नेपाल सिंहदरबारमा आयोजित शुभकामना आदान प्रदान तथा तालिम समापन कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले जस्तो सुकै विपदको समयमा समेत छिटो छरितो रूपमा सूचना दिन सक्ने गरी रेडियो सधैं तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा हिजो सम्पन्न भएको निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले 2/3 बढ़ी सीट जितेको छ। अधिकांश क्षेत्रको मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका 300 सीट मध्ये 209 भन्दा बढ़ी सीटमा जीत हासिल गरेको छ। यस नतिजा सँगसँगै बीएनपी प्रमुख तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्रीमा प्रधानमन्त्री बन्ने निश्चित भएको छ। 17 वर्षको निर्वासन र दर्जनौं अदालती मुद्दाहरू खेप्नुभएका 60 वर्षीय रहमान प्रभावशाली जिया परिवारका सदस्य हुनुहुन्छ। उहाँका बुवा जियाउर रहमान बंगलादेशका पूर्व राष्ट्रपति एवं आमा बेगम खालिदा जिया पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। दुवैले यसअघि बंगलादेशको नेतृत्व गरिसकेका छन्। विपक्षी जमात ए इस्लामी पार्टीले भने बीएनपी नेतृत्वको सरकारले धाँधली गर्न सहयोग पुर्याउने उद्देश्यले लाखौं नक्कली मतदाताहरू सम्मिलित फर्जी मतदाता सूची तयार पारेको आरोप लगाएको छ।
चालू आर्थिक वर्ष 2082-83 को 7 महिनासम्ममा सरकारको आमदानी र खर्च दुवै कमजोर भएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा सरकारको आमदानी वार्षिक लक्ष्यको 44 र खर्च वार्षिक लक्ष्यको 40% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि 19,64,11 करोड़ बजेट विनियोजन भएकोमा माघ मसान्तसम्ममा 8,37,49,00,000 रूपियाँ मात्र खर्च भएको छ। यो खर्च वार्षिक विनियोजनको 40.8% बराबर हो। यस अवधिमा चालू शीर्षकमा 47.62% अर्थात 5,62,37,15,00,000 बराबर खर्च भएको छ। सात महिनाको अवधिमा पूंजीगत शीर्षकमा 15.62% अर्थात 63,72,49,00,000 खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च 46.71% अर्थात 1,75,27,35,00,000 रूपियाँ मात्र रहेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 15,33,44,69,00,000 बराबर राजस्व उठाउने लक्ष्य लिएकोमा माघ मसान्तसम्ममा 44.49% प्रगति भएको छ। हालसम्ममा 6,82,16,73,00,000 राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका शीर्ष स्थानमा परेको छ। सो महानगरले चालू आर्थिक वर्षमा 78.11% अंक प्राप्त गरी प्रथम स्थान प्राप्त गरेको छ। त्यस्तै ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ। विभिन्न सूचकहरूका आधारमा ललितपुर महानगरपालिकाले 76.33% अंक प्राप्त गरेको छ। चितवनको भरतपुर महानगरपालिकाले 68.08% अंक प्राप्त गरेको छ। पर्साको वीरगंज महानगरपालिकाले 54% अंक प्राप्त गरेको छ। त्यसै गरी कास्कीको पोखरा महानगरपालिकाले 58.76 अंक प्राप्त गरेको छ। मूल्यांकनका आधारमा काठमाडौँ महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ। उसले 44.97% अंक प्राप्त गरेको छ। यस आधारमा काठमाडौँका कुल 11 स्थानीय तहमध्ये शीर्ष स्थानमा नागार्जुन नगरपालिका परेको छ। उद्योग संगठन मोरङले इण्डस्ट्रीज एक्सपीरियन्स जोन बिजनेस इन्क्युबेशन सेन्टर र भर्चुअल प्लेटफर्म viratbazar.com सञ्चालनमा ल्याएको छ। तीनवटै प्लेटफर्मले उद्योगहरूको प्रवर्धन नव प्रवर्धन प्रदर्शन तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उद्योग संगठन मोरङले जनाएको छ। सञ्चालनमा आएका तीनै निकायहरूको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत, विभागकी निर्देशक विष्णुमाया भट्टराई लगायतको प्रतिनिधिमण्डलले अवलोकन भ्रमण गरेको छ। बाजुरामा उत्पादन भएको कफीले बजार नपाउँदा स्थानीय कृषकहरू चिन्तित भएका छन्। बढीमालिका नगरपालिका 4 रिला र अलेना क्षेत्रमा उत्पादन हुँदै आएको कफीको बजारीकरण नहुँदा किसानहरू समस्यामा परेका हुन्। रिलाका कृषक कृष्ण शाहले हाल करिब 40 बोटले उत्पादन दिइरहे पनि बजार नहुँदा पाकेको कफी बोटमै झर्न थालेको बताउनुभयो।
नेपाली राष्ट्रिय क्रिकेट टोली महिला एसिया कप राइजिङ स्टार्सको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। थाइल्याण्डमा शुक्रबारदेखि शुरू भएको राइजिङ स्टार्सको पहिलो खेलमा नेपाली टोलीले पाकिस्तानको ए टोलीसँग 30 रनले पराजित भएको हो। 138 रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 107 रन मात्र बनाउन सक्यो। ओपनर बिन्दु रावलले सर्वाधिक 39 रन बनाउनु बाहेक अरू ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कविता कुवर 18 र सीता राणा मगर 19 रनमा अवजित रहे। कप्तान पूजा महतोले 11 रन बनाइन्। सम्झना खड्काले 6 रन बनाउँदा कविता जोशी 0 रनमै आउट भइन्। पाकिस्तानी अनुसा नासिरले 3, मोनिना रियातले 2 र आहिदा अख्तरले 1 विकेट लिए। बैंकक स्थित टे थाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पाकिस्तान ए टोलीले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 137 रन बनाएको थियो। नेपालले समूचनको दोस्रो खेल आइतबार युएसँग र अन्तिम खेल मंगलबार भारत एसँग खेल्नेछ। एसिया कपमा सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूचनका खेलपछि शीर्ष स्थानमा रहने 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल 22 फेब्रुअरीमा हुनेछ। समूह बीमा आयोजक थाइल्याण्ड सहित बंगलादेश, मलेसिया र श्रीलंका छन्।
अब मौसम आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका 10 जिल्लामा मतपत्र ढुवानी सम्पन्न। निर्वाचनको सफलताका लागि सबैलाई सक्रियतापूर्वक भाग लिन प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। लोक कल्याणकारी राज्य निर्माण गर्ने मूल लक्ष्य सहित जनता समाजवादी पार्टी जसपा नेपालद्वारा घोषणा पत्र सार्वजनिक र संसदीय निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीलाई दुई तिहाई भन्दा बढ़ीको बहुमत। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।